الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد قال نبي الله صلى الله عليه وسلم إن الذي يأكل أو يشرب في آنية الفضة والذهب انما يجرجر في بطنه نار جهنم رواه مسلم उपस्थित भएका हाम्रा साथी भाइ र दिदी बहिनीहरू आजको यस शुभ अवसरमा म तपाईहरू समक्ष त्यसै श्रृंखलालाई अगाडि बढाउने छु जसलाई म निरन्तरताले वर्णन गर्दै आएको छु र जुन हामी सबैको लागि अति महत्त्वपूर्ण छ र त्यो हो ती अवैधानिक कार्यहरू जसलाई अधिकांश मानिसहरू गर्हरिए ठानेका छन् त्यसै मध्ये हो सुन चाँदीको बर्तन भाँडा प्रयोग गर्नु र त्यसमा खानपान गर्नु वर्तमान कालमा कुनै पनि यस्तो बर्तन बिक्री गर्ने दोकान पसल छैन जुन सुन चाँदीको भाँडाबाट रिक्त होस् वा सुन चाँदीको लेप चढाइएका कुराहरू त्यससित नहोस् र यस्तै समृद्धहरूको कथा पनि छ र भोजनालय र होटल एवं रेस्टुरेन्टहरूको पनि अवस्था यसबाट भिन्न छैन बरु वर्तमान कालमा त यो एउटा फैसन भइसकेको छ कि मान्छेहरू सुन चाँदीको भाँडाहरूको उपहार चाड पर्वहरूमा दिन्छन् र कतिपय मानिसहरू त आफ्नो घरमा सुन चाँदीका बर्तनहरू राख्दैनन् तर अर्काको घरमा शादी विवाहको अवसरमा त्यसै सुन चाँदीको बर्तनमा निसंकोच खान्छन् र त्यसलाई प्रयोग गर्छन् र यी समस्त कार्यहरू हराम कार्यहरू मध्येका हुन् जसको इस्लामीय विधानमा सख्त निन्दा गरिएको छ र यसलाई प्रयोग गर्ने मान्छेलाई धिक्कृत गरिएको छ जस्तो कि हजरत सलमा रदियल्लाहु अन्हाको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो इन्नल्लजी याकुलु औ यशरबु फी आनियतिल फिज्जति वज़्ज़हबि इन्नमा युजरजरु फी बतनिही नारु जहन्नम रवाह मुस्लिम अर्थात जुन मान्छे सुन चाँदीको भाँडामा खानपान गर्छ त्यसको पेटमा नर्कको आगो दन्काइन्छ यसलाई मुस्लिमले भाग तीन पेज 1436 वर्णन गरेका छन् र यो हुकुम ती समस्त भाँडाहरूलाई सम्मिलित छ जसलाई खानपानमा प्रयोग गरिन्छ जसले प्लेट चम्मच काँटा र ती समस्त बर्तनहरू जुन भोजहरूमा प्रयोग गरिन्छ र केही मानिसहरू भन्छन् कि हामी यी भाँडाहरूलाई प्रयोग गर्दैनौ बरु यसलाई अलमारीमा सिङ्गारको लागि राख्दछौ तर यो पनि जायज छैन किनकि यो त्यसलाई प्रयोग गर्ने माध्यम बनिहाल्छ जस्तो कि अब्दुल अजीज बिन बाज रहिमहुल्ला अलैले भनेका छन् त हामीहरूलाई चाहियो कि हामी सुन चाँदीको बर्तनमा खाना नखाऊ पानी नखाऊ न त त्यसलाई प्रयोग गरौं न त त्यसलाई सिङ्गारको लागि राखौं र यस्तै ती अवैधानिक कार्यहरू मध्ये हो झूठो गवाही दिनु जस्तो कि अल्लाहले भनेको छ वस्तनिबु कौल जोर अर्थात झूठो कुराहरूबाट पनि बाँच्नुस् सुरतुल हज श्लोक नम्बर 30 र अब्दुर्रहमान बिन बकरा रजी अल्लाह अनहुको वर्णन छ कि उहाँ भन्छन् कि उहाँको बुवाले भन्नुभयो कि हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको पासमा थिए त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो के म तिमीहरूलाई महापापको बारेमा न बताऊ र यस वाक्यलाई तीन पटक दोहोर्याउनु भयो अनि भन्नुभयो अल्लाहको साथमा साझीदार ठहराउनु र माता पिताको अवज्ञा गर्नु अनि टेक लगाएर बसिराख्नुभयो अनि भन्नुभयो सावधान झूठो गवाही दिनु पनि र यस वाक्यलाई यति पटक दोहोर्याउनु भयो कि हामी यो भन्न थाले अति राम्रो हुन्थ्यो यदि उहाँ चुप लाग्नु हुन्थ्यो यसलाई बुखारीले वर्णन गरेका छन्। हेर्नुहोस् फतहुल बारी भाग 5 पेज 261। रसूल सल्लल्लाहु अलैहि वसल्लमले झूठो गवाही दिने कुरालाई यति पटक यस कारण दोहोर्याउनु भयो किनकि यस बारे मान्छुहरू सुस्ती गर्छन्, जस कारण शत्रुता सृजित हुन्छ र उपद्रवको उत्पात हुन्छ। त यसै झूठो गवाहीको कारण कतिपय निर्दोषहरूको हक हनन गरिन्छ र उनीमाथि अत्याचार गरिन्छ र कतिपय मानिसहरू झूठ र असत्य गवाहीको कारण ती समस्त कुराहरू प्राप्त गरिहाल्छन् जुन वास्तवमा तिनको हुँदैन। र कतिपय मानिसहरू जब अदालतसम्म जान्छन् अनि कुनै पनि मानिससित भन्छन् तिमी मेरो गवाही दिइहाल र म तिम्रो गवाही दिइहाल्छु, अनि त्यो यस्ता समस्त कुराहरूको गवाही दिन्छ जसरी घर जमिन आदि जसको बारेमा त्यसलाई कुनै ज्ञान नै हुँदैन। बरु त्यसको भेट त यस मान्छेसित यतै अदालतमा नै भएको थियो, यसर्थ गवाही त्यस्तै तरिकाले दिनुपर्छ जसरी अल्लाहले आदेश दिएका छन्। अल्लाहको भनाइ छ वमा शहिदना इल्ला बिमा अलिमना, अर्थात र हामीले त्यही गवाही दिएका थियौं जुन हामीलाई थाहा थियो। सुरत युसुफ श्लोक 81। त प्रमाणित र स्पष्ट यो भयो कि जुन हाम्रो समाजमा गवाही दिने चलन प्रचलित छ त्यो एकदम गलत छ। यदि तपाईँलाई थाहा छ र परिपक्व थाहा छ, पूर्ण तरिकाले थाहा छ भने गवाही दिनुहोस्, नत्र त्यो अदालतमा गएर कसैको झूठो गवाही नदिनुस्, नत्र तपाईलाई नर्कको आगोमा अवश्य जल्नु पर्नेछ। र यस्तै ती अवैधानिक कार्यहरू मध्ये गीत संगीत म्युजिक आदि सुन्नु पनि हो। इब्ने मसूद रजियल्लाहु अन्हु अल्लाह को शपथ लिए र भन्छन् कि अल्लाह को यस कथन वमिनन नासी मन यश्तरी लहवल हदीस को अर्थ हो गीत संगीत। तफसीर इब्ने कसीर भाग 6 पेज 333। अबू आमिर र अबू मालिक अशअरी रजियल्लाहु अन्हुमा को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयो ليكونن من أمتي أقوام يستحلون الحر والحرير والخمر والمعازف، ميرو أمت ما أرثات ميرو أنواعي هرو ما يستا مانشي هرو آونه چھن جن ریشمی کپڑا لائی را گیت سنگیت یوم باجا لائی حلال گری لن چھن يسلائی بخاری لے بڑن گرے کا چھن ہرنس فتح الباری بھاگ 10 پیج 51। र हजरत अनस रजियल्लाहु अन्हुको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो यस उम्मतमाथि जमिन धस्ने, ढुङ्गाको वर्षा हुने र अनुहारलाई बिगारिने प्रकोप अवतरित हुनेछ र यो तब घटित हुन्छ जब मान्छेहरू मदिरा सेवन गर्न थाल्छन् र वेश्याहरूको नाचगान हेर्न थाल्छन् र गीत संगीत सुन्न थाल्छन्। हेर्नुहोस् सिलसिलतु सहीहा लिल अल्बानी हदीस नंबर 2203 र यसलाई इब्ने अबी दुनियाले पनि खेल तमाशा र त्यसित संलग्न गीत संगीत र नाच आदि अन्तर्गत वर्णन गरेका छन्। र यस हदीसलाई इमाम तिर्मिजीले हदीस नंबर 2212 मा वर्णन गरेका छन्। र रसूल सल्लल्लाहु अलैहि वसल्लमले तबला जसलाई डफला भनिन्छ बजाउनुबाट पनि मनाही गरेका छन् र सिटी र बाँसुरीको आवाजलाई पनि पापयुक्त आवाज भनेका छन् र विगतका विद्वहरूले भनेका छन् जसरी इमाम अहमद आदिले कि म्युजिकका समस्त यन्त्रहरूबारे जसरी तबला, ढोल, ताशा, रबाब, गिटार आदिलाई उनीहरूले हराम भनेका छन्। र यसमा कुनै सन्देह छैन कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले मनाही गरेका हदीस अन्तर्गत यी समस्त आधुनिक म्युजिकका यन्त्रहरू पनि आउँछन्, जसरी पियानो, गिटार, सारङ्गी, ताशा, डिजे आदि। बरु यी आधुनिक यन्त्रहरू भूतका बाजाका यन्त्रहरू भन्दा अत्याधिक प्रभावशाली छन्। जसको मनाही हदीसबाट प्रमाणित छ, बरु केही विद्धहरूको भनाई छ जसरी जजरी इब्नुल कईम आदि कि म्युजिकको उन्माद मदिरा भन्दा अधिक हुन्छ। र यस कुरामा पनि कुनै सन्देह छैन कि यी आधुनिक यन्त्रहरूको अवैधानिकता अरू अधिक भइहाल छ र यसको पाप अरू बढी भइहाल छ जब यसको साथै गीत पनि होस्। जसरी गाउने तवाइफहरू संगीतको साथ गाउँछिन्, डान्सरहरू र कुरो अरू गम्भीर भइहाल छ जब गीतको विषय र मूल मरम प्रेम माया आदि होस् वा महिलाहरूको सुन्दरताको चित्रण होस्। त यसै कारण विद्धहरूले भनेका छन् कि गीत संगीत व्यभिचारको एउटा माध्यम हो र यो हृदयमा कपटाचारलाई सिर्जित गर्छ। र संक्षेपमा यो भनम कि गाना बाजा वर्तमान युगमा धेरै हानिकारक र उपद्रवी कुराहरू मध्येको भइसकेको छ र हाम्रो यस वर्तमान युगमा यसको हानिकारकता अरू चरम सीमासम्म पुगिसकेको छ। किनकि अब यो म्युजिक घडी घण्टी बच्चाहरूको खेल्ने वस्तुहरूमा कम्प्युटर मोबाइल आदिहरूमा राखिएको छ। यसर्थ यसबाट बाँच्नुको लागि वास्तवमा अल्लाहको सहायता नै चाहिन्छ र त्यसैको सहायताद्वारा नै यसबाट बाँच्न सकिन्छ। तर यसको लागि स्वयं आफूमा पनि विशाल हिम्मत विश्वास र शक्ति चाहियो। यसले गर्दा हे हाम्रा साथी भाइहरू, तपाईँहरूसित यो अनुरोध छ कि जुन हाम्रा भाइ र दिदी बहिनीहरू गीत संगीत म्युजिक आदिलाई हराम नमानिकन त्यसलाई आफ्नो कम्प्युटरमा त्यसलाई आफ्नो मोबाइलमा राख्दछन् वा सुन्दछन् उनीहरू सावधान भइहालुन्। किनकि यो तपाईँको सांसारिक जीवनमा उथल पथल मचाइदिन्छ र परलोकमा जुन सजाय मिल्छ त्यो त छँदैछ। यसर्थ तपाईँ यसबाट बाँच्नुहोस्, यो नै तपाईँको लोक परलोक दुवैको लागि हितकर हुन्छ। यस्तै ती अवैधानिक कार्यहरू मध्ये एउटा कार्य गीबत अर्थात पिसुन्ता पनि हो। वर्तमान कालमा अर्को बुराई वर्णन गर्नु, पिसुन्ता गर्नु र अर्को उपहास गर्नु, हाँसो गर्नुको माध्यम बनिसकेको छ र आफ्नै मुसलमान भाइको इज्जत सम्मानसित खेलवाड गर्नुको माध्यम यो पिसुन्ता भइहालेको छ। र यो यस्तो कुरा हो जसबाट अल्लाहले आफ्ना भक्तहरूलाई रोकेका छन् र भक्तहरूलाई यसबाट टाढा रहने आदेश गरेका छन् र यसको चित्रण यस्तो घृणित तरिकाले गरेका छन् कि यसबाट स्वच्छ आत्मा राख्नेहरू टाढा भइहालुन्। अल्लाहको फरमान छ, या अय्युहल्लजीन आमनु इस्तनिबु कसीरन मिन अज़्ज़न्न इन्न बअज़ अज़्ज़न्न इस्मुन वला तजस्ससु ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتموه واتقوا الله إن الله تواب رحيم। हे ईमान वाला हरु, धेरै शंका उपशंका गर्नु बाटा बच, किन भने केही शंका पाप हुन्छ र एक आका को जासूसी नगर र न त कसै को अनुपस्थितिमा निन्दा पिसुन्ता नै गर। के तिमीहरू मध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ। तसर्थ अल्लाहसित डर मान्ने गर, निश्चय नै अल्लाह परियाश्चि स्वीकार गर्नेवाला अत्यन्त दयावान छ। सुरतुल हुजरात श्लोक नम्बर 12। र रसूल सल्लल्लाहु अलैहि वसल्लमले यसको अर्थलाई यसरी दर्शाएका छन्। एक दिन एउटा सभामा रसूल सल्लल्लाहु अलैहि वसल्लमले सहाबाहरूसित सोधे, के तिमीहरूलाई थाहा छ कि गीबत पिसुन्ता के हो? त उहाँका साथीहरूले भने, अल्लाह र अल्लाहका रसूललाई यसबारे अधिक ज्ञान छ। त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, यसको अर्थ हो कि तिमी आफ्नो भाइको बारेमा त्यो कुरो भन जुन त्यसलाई आफू बारे भनिनु अपिले लागोस्। त त सहाबाहरूले भने यदि त्यो कुरो त्यसमा पाइयोस् तैपनि, त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो यदि त्यो कुरो त्यसमा पाइन्छ भने तिमीले त्यसको गिबत गर्यो र यदि त्यो कुरो त्यसमा पाइएन भने तिमीले त्यसमाथि आक्षेप लगायो। यसलाई मुस्लिमले भाग चार पेज 201 वर्णन गरेका छन्। तसर्थ गिबत र पिसुन्ताको अर्थ यो भयो कि तिमी आफ्नो भाइको त्यो कुरालाई वर्णन गर जुन त्यसमा पाइन्छ, तर त्यसलाई सुदर्शित हुनुलाई त्यो मन पराउँदैन। अब चाहे त्यो कुरो त्यसको शरीरसित सम्बन्धित होस् वा धर्म र सांसारिक कुराहरूसित, त्यसको जीव आत्मासित संलग्न होस् वा त्यसको आचरण र आकारसित। र यसका विभिन्न थरीहरू छन्, जसरी त्यसको ऐबलाई वर्णन गर्नु वा त्यसको आचरण व्यवहार र स्वभावमाथि टिप्पणी गर्नु वा त्यसलाई सभामा वर्णन गर्नु आदि। र मान्छेहरू पिसुन्तामा व्यस्त भएर यसको जघन्यताबाट लापरवाह र अचेत भइहाल्छन्, जबकि यस पापको जघन्यता र घृणा अति विशाल छ, जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ सुदका 72 श्रेणीहरू छन्, जसमध्ये सबै भन्दा न्यूनतम दर्जाको पाप उस्तै छ जसरी कोही आफ्नो आमा सीता व्यभिचार गरोस्, र त्यसको उत्कृष्ट दर्जा आफ्नो मुसलमान भाइको इज्जत सम्मानमाथि अतिक्रमण गर्नु सरह छ। सिलसिलतु सहीह अल अल्बानी हदीस नम्बर 1871। र जुन यस्ता खालका बैठक र सभाहरूमा उपस्थित होस् त त्यसमाथि यो अनिवार्य छ कि त्यो यस्ता खालका गतिविधिहरूबाट अरूलाई रोकोस् र आफ्नो मुसलमान भाइको इज्जत सम्मानको रक्षा गरोस्, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्तो गर्नुतर्फ प्रेरित गरेका छन्। उहाँ सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ जसले आफ्नो भाइको इज्जतको रक्षा गर्यो अल्लाह त्यसलाई परलोकको दिन नर्कको आगोबाट सुरक्षित गरिदिन्छ। यसलाई अहमदले भाग 6 पेज 450 वर्णन गरेका छन्। तयो सहीउल जामेको हदीस नम्बर 6238 पनि वर्णित छ। यसले गर्दा हे हाम्रा साथी भाइहरू, हे हाम्रा दिदी बहिनीहरू, कसैको पिसुन्ता र निन्दा गर्नुबाट बच्नुहोस्, किनकि यो तपाईँलाई यस संसारमा त कष्ट दिँदैछ, अर्थात् यदि त्यसलाई थाहा भयो भने त्यसले पनि तिम्रो कम्तीमा पिसुन्ता गर्नेछ वा तिमीलाई कुनै शारीरिक हानि पुर्याउनेछ, र परलोकमा त यसको दण्ड छँदैछ। यस्तै ती अवैधानिक कार्यहरू मध्ये चकुली खानु पनि हो। चकुली वर्तमान कालमा यस्तो माध्यम भइहालेको छ जसद्वारा मानिसहरू बीच शत्रुता ईर्ष्यालाई विस्तार गरिन्छ र मानिसहरूको एक अर्कासित भएको रिश्ता नातालाई विच्छेद गरिन्छ, रिश्तेदार र आफन्तीहरू बीच खाल्टो खानिन्छ, र यसै कारण अल्लाहले यसको सख्त निन्दा गरेका छन्। अल्लाहको फरमान छ हम्माजिम मशाइम बेनमीम, बदनाम आर्कको दुर्गुर वर्णन गर्ने वाला र चकुली गर्दै हिँड्ने वाला, सुरतुल कलम श्लोक नम्बर 11। र हजरत हुजैफा रजियल्लाहु अन्हुको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो ला यदखुलुल जन्नत कत्तात, चुकली गर्दै हिँड्ने वाला मान्छे स्वर्गमा प्रवेश पाउँदैन। यसलाई बुखारीले वर्णन गरेका छन्, हेर्नु फतहुल बारी भाग 10 पेज 472 र निहायले इब्नुल असीर भाग 4 पेज 11 पनि यो हदीस वर्णित छ। रकत्तात चुगुलखोर शब्दको अर्थमा भनिएको छ कि यसको अर्थ हो कुनै समूहको कुरालाई लुकेर सुन्नु अनि त्यसलाई अरूसित वर्णन गर्नु। र इब्ने अब्बास रजियल्लाहु अन्हुको वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम मदीनाका बगैँचाहरू मध्ये एउटा बगैँचाबाट गुज्रनु भयो अनि दुईटा मानिसहरूको दुखित कुराहरू सुन्नुभयो जुन आफ्ना चिहानहरूमा यातना भोगिरहेका थिए। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो यी दुबई चिहानमा भएका मानिसहरूलाई यातना दिइराखिएको छ र दुबईलाई कुनै ठुलो कुराको लागि यातना दिइराखिएको छैन। र अर्को हदिसमा छ कि त्यो ठुलो कुरो हो जसको लागि यातना दिइराखिएको छ। एउटा आफ्नो पिसाबको छिटाहरूबाट बाँच्दैन थियो र अर्को चुकुली गर्दै हिँड्दै थियो। यसलाई बुखारीले वर्णन गरेका छन्। हेर्नुहोस् फतहुल बारी भाग एक पेज 317। र चकुलीका घृणित तरिकाहरू मध्ये यो पनि हो कि मान्छे यसद्वारा लोग्ने स्वास्नी बीच बिगार गराइदिन्छ र दुबईको यस पावन रिष्टालाई भङ्ग गरिदिन्छ र यस्तै कतिपय र यस्तै कतिपय मानिसहरू एक अर्काका कुराहरूलाई त्यस क्षेत्रका अधिकारीहरूसम्म पुर्याउँछ र एकअर्कालाई हानि पुर्याउन खोज्दछन्। यस्तै कतिपय यस्ता कर्मचारीहरू जुन कुनै क्षेत्रमा काम गरिरहेका छन् उनीहरू एक अर्काको चकुली गर्दै हिँड्छन् र एक अर्काको कुरालाई त्यहाँ भएका सुब्बा अधिकारी हाकिम आदिसम्म पुर्याउँछन् र यसद्वारा एक अर्कालाई हानि पुर्याउन खोज्दछन्। त यस्ता खालका समस्त गतिविधिहरू इस्लाममा हराम छन्। यसको कुनै स्थान इस्लाममा छैन। यसले गर्दा हामी सबैलाई यो चाहियो कि हामी यस्ता खालका गतिविधिहरूबाट बाँच्दै रहौँ र अरूलाई पनि बाँच्ने सदुपदेश गर्दै रहौँ। यस्तै ती अवैधानिक कार्यहरू मध्ये मान्छेहरूको घरमा बिना अनुमति झाँक गर्नु पनि हो। अल्लाहको फरमान छ, या अय्युहल्लजीन आमनु ला तदखुलु बुयूतन गैर बुयूतिकुम हत्ता तस्तअनिसु वतुसल्लिमु अला अहलिहा ज़ालिकुम खैरुल लकुम लअल्लकुम तज़क्करून। हे अस्थावानहरू, आफ्ना घरहरू बाहेक अरूको घरमा प्रवेश नगर जबसम्म कि अनुमति प्राप्त गर्दैनौ र त्यसमा बस्नेहरूलाई सलाम गर्ने गर, यही नै तिम्रो नीति उत्तम छ, यस कारण कि तिमीले ध्यान राख। सुरतुन नूर श्लोक नम्बर 27। र रसूल सल्लल्लाहु अलैहि वसल्लमले अनुमति लिनुको कारण नै यो स्पष्ट गर्नु भएको छ कि बिना अनुमति ताक झाक गरेर मान्छे अरूको गोप्य कुराहरूबाट अवगत नहोस्। जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, इन्नमा जुअलल इस्तिज़ानु मिन अजलिल बसर, अनुमति लिनुलाई कसैको गोप्य कुरालाई हेर्ने खतराको कारण नै अनिवार्य गरिएको छ। यसलाई बुखारीले वर्णन गरेका छन्। हेर्नुहोस् फतहुल बारी भाग 11 पेज 24। र वर्तमान कालमा मिलेर एकसाथ बनेको घरहरू र स्मारकहरूको कारण यो कुरो अरू निर्भीक भएर गरिन्छ र समस्त मान्छेहरू आफ्नो छिमेकीको गुप्त कुराहरूलाई हेर्न थाल्छन्। जसरी माथिल्लो कोठामा बस्ने मान्छे वा समुन्ने भएको घरको झ्यालबाट अर्काको झ्यालमा हेर्नु सामान्य कुरो भइसकेको छ, बरु आज त यस्तो इच्छा गरेर हेरिन्छ, अर्थात् जानी बुझिकन हेरिन्छ। तर यस्तो गर्नु छिमेकीहरूको हक हनन गर्नु र तिनको इज्जत सम्मानको अतिक्रमण गर्ने अन्तर्गत आउँछ र यस कारण ठूला ठूला उपद्रव भइसकेका छन् र समाजमा भीषण विद्रोह र बिगार सिर्जित भइसकेको छ र यसै कारण यसको रोकथामको लागि यस्तो गर्ने मान्छेको आँखा फुटाल्ने अनुमति पनि प्रदान गरिएको छ। जस्तो कि रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, जुन व्यक्ति पनि बिना अनुमति कसैको घरमा ताक झाक गरोस् त त्यसलाई यो अधिकार प्राप्त छ, अर्थात् त्यस घरमा बस्नेहरूलाई यो अधिकार प्राप्त छ कि त्यो त्यस झाँक्ने मान्छेको आँखा फुटालिहालोस्। मुस्लिम भाग 3 पेज 1699। र अर्को हदीसमा छ, यदि यस्तो गर्ने मान्छेको आँखा फुटालिदिन्छ भने यस्तो गरेमा न त क्षतिपूर्ति छ न त किसास छ। अर्थात यदि कसैको घरमा कसैले ताकझाक गर्यो र त्यसले त्यसको आँखामा हाल्यो हान्यो अनि त्यसको हाका फुट्यो भने त्यसमाथि न त किसास छ न त दियत अर्थात क्षतिपूर्ति छ। यस हदीसलाई अहमदले भाग दुई पेज 385 वर्णन गरेका छन् र सहीहुल जामेको हदीस नम्बर 6022 पनि यो हदीस वर्णित छ। त हामीलाई ज्ञात यो भयो कि कसैको घरमा कसैको कोठामा कसैको निजी मामलामा ताक झाक गर्नु वा टीका टिप्पणी गर्नु जायज छैन। र यदि कोही यस्तो गर्छ भने त्यसको आँखा फुटाल्नु त्यसको आँखामा हान्नु इस्लाममा यसको आदेश दिइएको छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले यसको आदेश दिनु भएको छ। साथै यदि कसैको व्यक्तिगत कुरामा व्यक्तिगत कोठामा कोही ताकझाक गरिरहेको छ र कसैले त्यसलाई हान्यो र त्यसको आँखा फुटाल्यो भने त्यसमाथि कुनै क्षतिपूर्ति छैन, त्यसलाई कुनै जरिवाना छैन, त्यसमाथि कुनै कसास छैन, त्यसलाई केही दिनु पर्दैन। यो हो सजाय त्यस मान्छेको जसले कसैको कोठामा लुकी छिपी हेर्दछ। र यसको कारण हाम्रो समाजमा विभिन्न प्रकारका उदण्डता उत्पात हुन्छ। जसरी लुकी छिपी कसैको कुरा हेरेर लोग्ने स्वास्नी बीच शत्रुता गराउनु वा छोरा बुवा बीच शत्रुता गराउनु, छोरी आमा बीच शत्रुता गराउनु अथवा अर्कोलाई भनेर पूर्ण समाजलाई विद्रोहतिर अग्रसर गर्नु, यी समस्त आपराधिक कुराहरूको आपराधिक क्रियाकलापहरूको मूल स्रोत हो। अरूको कुरालाई अरूको क्रियाकलाप गतिविधिलाई लुकेर हेर्नु त मेरो अल्लाहसित बिन्ती छ कि अल्लाह हामी सबैलाई यस्ता खालका क्रियाकलापहरूबाट सुरक्षित राखु। साथै म अन्त्यमा सबैसित यो अनुरोध गर्दछु कि हामीले जति पनि अवैधानिक क्रियाकलाप गतिविधिहरूबारे सुनेका छौँ ती समस्तलाई आफ्नो ध्यानमा राखेर आफ्नो जीवन व्यतीत गरौँ। ती समस्तलाई जुन हराम छन् त्यसलाई नगरौँ र जसलाई अल्लाहले र अल्लाहका रसूलले हाम्रो लागि वैधानिक ठहर गरेका छन् त्यसैलाई गरौँ। यदि हामीले रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका सहाबाहरूको पद्धतिलाई राम्ररी थामे त्यसैमा दृढ रहे भने हामी स्वर्गमा अवश्य जानेछौँ। तर यदि हामीले रसूल सल्लल्लाहु अलैहि वसल्लमको पद्धति र सहाबाहरूको पद्धतिलाई छाडे भने हामी नर्कमा अवश्य जानेछौँ। किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ अलैकुम बिसुन्नती व सुन्नतुल खुल्फाए राशिदीन अल महदीइन मिन बादी, अर्थात मेरो पद्धतिलाई र मेरा सत्यनिष्ठ सदाचारी खलीफाहरू उत्तराधिकारीहरूको पद्धतिलाई राम्ररी दृढताको साथ समाति राख्नु र अर्को हदीसमा भन्नुभएको छ तरक्तु फीकुम अमरैन लन तदिल्लु बादी मा तमस्सक्तुम बिहिमा किताबुल्लाहि व सुन्नती, म तिमीहरू बीच दुई कुरा छाडेर जाँदैछु त्यसलाई राम्ररी समाति राख्नु। एउटा हो अल्लाहको किताब अर्थात कुरान, दोस्रो हो नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत अर्थात हदीस। त यदि हामीले यी दुवै बमोजिम कार्यरत रह्यौँ भने हामी स्वर्ग अवश्य पाउनेछौँ र यदि हामी यस मार्गबाट विचलित भयौँ भने याद राख्नुहोस् परलोकको दिन न त तिम्रो बुवा बाजे काम आउनेछन् न तिम्रो स्वास्नी आमा र दिदी बहिनी काम आउनेछन् न त तिम्रो माल सम्पत्ति धन छोरा छोरी आदि काम आउनेछन् तिम्रो सहायता मात्र तिम्रो कर्म गर्नेछ यसले गर्दा आजैदेखि यी समस्त अवैधानिक कार्यहरूबाट प्रयाश्चित गर्नुहोस् तौबा गर्नुहोस् र अल्लाहसित यो याचना गर्नुहोस् कि अल्लाह तपाईँलाई सत्मार्गमा लगाओस् र सत्मार्गमा दृढ राखोस् अल्लाहसित बिन्ती छ कि हे अल्लाह हामी मध्य जुन बिरामी छन् उनीलाई निको पार सन्चो पार र हामी मध्य जुन ऋणी छन् उनीहरूलाई ऋण मुक्त गरिदेऊ र हामीहरू मध्य जुन निसन्तान छन् उनीहरूलाई सन्तान प्रदान गरिदेऊ र हामीहरू मध्य जुन विपदाग्रस्त छन् उनीहरूलाई आफ्नो दयाले त्यसबाट मुक्ति प्रदान गर र उनीहरूलाई सुख शान्ति प्रदान गर हे हाम्रो प्रतिपालक हामी मात्र तिमीसित विन्ती गर्दछौँ र मात्र तिमीसित नै सहायता चाहन्छौँ तिमी बाहेक हाम्रो कुनै सहायक छैन तिमी बाहेक हाम्रो कुनै पक्षधर छैन यसले गर्दा हे हाम्रो प्रतिपालक हाम्रो विन्तीलाई स्वीकार गर हामीलाई आफ्नो दयाले अनुग्रहित गर र हामी सबैलाई आफ्नो धर्म इस्लामको पूर्णतया र निष्ठापूर्व अनुयायी बनाएर त्यसै बमोजिम कार्यरत गर्ने सु अवसर प्रदान गर र हे अल्लाह हामी सबैलाई आफ्नो दयाले आफ्नो मायाले आफ्नो करुणाले आफ्नो स्वर्गमा उच्च स्थान प्रदान गर اقول قولي هذا واستغفر الله لي ولكم ولسائر المسلمين فاستغفروه انه هو الغفور الرحيم